اس آیت کا ایک حصہ ہے لا تأخذہ سنۃ ولا نوم، کہ اس کو نیند نہیں آتی، عمر بھی نہیں آتی. یہ اللہ تعالیٰ کی ایسی صفت ہے کہ جس کے بارے میں جتنا غور کیا جائے کم ہے، کیونکہ اس کے مقابل مثلاً انسان اگر وہ سوئے نہ اور آرام نہ کرے تو پھر اس کا حال کیا ہوتا ہے. اس کے بارے میں کچھ فیکٹس اس لیے آپ کو بتائے جائیں گے تاکہ آپ کو پتہ چلے کہ اللہ تعالیٰ پھر کتنے عظیم اور کتنے بڑے ہیں، کتنے طاقتور ہیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یہ ساؤتھ ویسٹ ایجوکیشنل ڈیولپمنٹ لیبوریٹری نے ایک کتاب پبلش کی تھی جس نے لیونگ آرگینزم یا جاندار چیزوں کے بارے میں تحقیقات کی گئی ہیں. اس کتاب کے چیپٹر 6 میں یہ بات کہی گئی کہ آل لیونگ آرگینزمز نیڈ اے پلیس ویئر دے کین سلیپ اور ریسٹ، یعنی تمام جاندار اجسام کو ایسی جگہ کی ضرورت ہے جہاں وہ سو سکیں یا آرام کر سکیں. لہذا اس سے یہ پتہ چلتا ہے کہ کائنات میں کوئی جاندار چیز ایسی نہیں جس کو نیند یا آرام کی ضرورت نہیں. ایک اور آرٹیکل اس میں تھا جس کا عنوان تھا ہش دا لائلیکس آر سلیپنگ. یہ ٹائٹل پڑھ کر مجھے وہ بات یاد آ گئی جو ہمارے بڑے ہمارے بچپن میں کہا کرتے تھے کہ مغرب کے بعد پھول پتوں کو مت چھو کیونکہ یہ بھی سو جاتے ہیں. اس آرٹیکل کے مطابق تمام جانوروں کو نیند کی ضرورت ہے، صرف انسانوں کو نہیں. اس کے بعد یہ سوال آتا ہے کہ نباتات یعنی پلانٹس کو بھی کیا نیند کی ضرورت ہے؟ اس کا جواب ہے کہ جی ہاں، پلانٹس کو بھی نیند کی ضرورت ہوتی ہے. بس فرق یہ ہے کہ پلانٹس میں سے بعض کو زیادہ اور بعض کو کم نیند کی ضرورت ہے. اگر پھول پودوں کو یہ آرام نہ ملے تو تحقیق سے ثابت ہے کہ یہ کمزور ہو جاتے ہیں، کھلتے نہیں اور آخر کار کسی بیماری کا شکار ہو جاتے ہیں یا کیڑے ان پر حملہ آور ہو جاتے ہیں. اسی طرح انکاٹا انسائکلوپیڈیا میں یہ فیکٹ ملتا ہے کہ آل میملس اینڈ برڈز سلیپ، یعنی تمام میملس اور پرندے سوتے ہیں، کم یا زیادہ لیکن سوتے ضرور ہیں. جراف اور ہاتھی کے بارے میں کہا جاتا ہے کہ یہ دن میں صرف 2 یا 4 گھنٹے سوتے ہیں. چمگادڑ کے بارے میں آتا ہے کہ یہ دن میں 18 گھنٹے سوتا ہے اور ڈالفن حرکت میں یعنی تیرتے تیرتے بھی سو سکتی ہے. اچھا، نیند انسانوں اور جانوروں کے لیے کس فائدے کے لیے ہے؟ ایک ہائپوتھیسس یہ ہے کہ نیند بایو کیمیکل اور فیزیولوجیکل پروسیسز کو ریورس اور ریسٹور کرتی ہے، یعنی ان کو واپس فنکشن میں لاتی ہے. کیونکہ جب کوئی جاندار جاگا ہوتا ہے تو یہ پروگریسولی ڈیگریڈ ہو چکے ہوتے ہیں. نیند کی حالت میں جسم ریپیئر ورک کرتا ہے یا جو باڈی پارٹس تھک چکے ہوتے ہیں ان کو درست کر رہا ہوتا ہے. مسل ٹیشو یا پچھوں کے ٹیشو کی دوبارہ تعمیر ہوتی ہے اور ریسٹوریشن ہوتی ہے. مثلا نیند میں گروتھ ہارمون بھی سیکریٹ ہوتا ہے. نیند ذہنی طاقتوں کو بھی بحال کرتی ہے. حتیٰ کہ نیند کے ریسرچر زیادہ تر یہ سمجھتے ہیں کہ خوابوں کا مقصد بھی یہی ہے کہ وہ دن بھر میں جو جو انفارمیشن برین میں جاتا رہا اس کو خواب جو ہوتے ہیں وہ ری آرگنائز کرتے ہیں اور یہ ساری سائیکولوجیکل انفارمیشن کو اسٹور کرتے ہیں. ریسرچر یہ کہتے ہیں کہ انسان اگر ضرورت کے مطابق اپنی نیند پوری نہ کرے تو اس کی شخصیت اور اس کا سینس آف ہیومر پر بھی اثر ہوتا ہے. چڑچڑا پن، کم برداشت، امیون سسٹم کا سپریشن، انسان کے سوچنے کی صلاحیت کا کمزور ہونا اور کوآرڈینیشن سب متاثر ہوتے ہیں. تحقیق سے ثابت ہے کہ وہ انسان جو نیند سے ڈپرائیوڈ ہو یا محروم ہو اس کو ہلوسینیشن ہوتے ہیں، ویژول بھی، یعنی اس کو ہلوسینیشن نظر بھی آتے ہیں اور اس کو ایسی وہ غریب آوازیں بھی سنائی دیتی ہیں. ایسے شخص کا قوت فیصلہ متاثر ہوتا ہے اور کریٹیوٹی اور پروڈکٹیوٹی دونوں متاثر ہوتی ہیں. اس کے کمیونیکیشن اور لینگویج اسکلز دونوں کم ہو جاتے ہیں اور اس کو چیزیں سیکھنے یا یاد رکھنے میں دقت پیش آتی ہے. میرا خیال ہے کہ سارے اسٹوڈینٹس کو چاہیے کہ وہ یہ پوائنٹ نوٹ کر لیں کہ نیند کی کمی کی وجہ سے سیکھنے اور یاد رکھنے دونوں کی صلاحیتیں متاثر ہوتی ہیں اور میموری پہ بہت اثر پڑتا ہے. सियाटल टाइम्स के साइंस रिपोर्टर एरिक सोरेंसन ये कहते हैं कि 24 घंटों की नींद के बगैर ये ऑलमोस्ट नामुमकिन है कि इंसान जागता रहे। एक और साइंसदान क्लीचमन के मुताबिक अगर किसी इंसान को 48 से 60 घंटे तक सोने ना दिया जाए तो लफ्ज जागे रहना अपना मायने खो देता है। यानी एक इंसान जो इतनी नींद से महरूम है वो बाज तरह से तो जागा हुआ है लेकिन उसका बिहेवियर या तर्ज अमल हकीकी जागने वाले शख्स का नहीं होता। 40 घंटे तक नींद से महरूम इंसान का जागते रहने का जज्बा अफेक्टिवनेस में बहुत कम हो जाता है। यानी उसका विल ये है कि वो जागे लेकिन इसकी अफेक्टिवनेस बिल्कुल खत्म हो जाती है बिकॉज उसको कंट्रोल नहीं रहता फिर अपनी नींद पे। ऐसे शख्स को मुस्तकिल मॉनिटरिंग की जरूरत है ताकि उसको नींद ना आ जाए यानी ताकि वो सो ना जाए। एक एक्सपेरिमेंट किया गया जिसमें एक इंसान को जानबूझकर 89 घंटों के लिए एक दफा और 168 घंटों के लिए एक दफा जगाकर रखा गया। इतने घंटों की नींद से महरूमियत के बाद इस शख्स को डिसफंक्शनल करार दे दिया गया यानी किसी फंक्शन के काबिल ना रहा। उसको अपनी जाती और माली कामों में अपने फायदे नहीं समझ आ रहा था। बिजार सोचें सोच रहा था यानी अजीबो गरीब ख्यालात आ रहे थे और कई और तकालीफ का शिकार हो गया था। हार्वर्ड यूनिवर्सिटी गजेट में एक आर्टिकल पब्लिश हुआ जिसका नाम था स्लीप और डाई। इसमें साइंसदान विलियम जे थोमी का कहना है नींद से महरूमियत जानलेवा होती है या लीथल हो सकती है। क्रोमी का कहना है कि एक एक्सपेरिमेंट जिसमें चूहों को या रैट्स को जानबूझकर जगाया गया और उनको सोने नहीं दिया गया एक या दो हफ्तों तक तो वो चूहे ठीक ठाक ही थे सिर्फ उनकी भूख बहुत बढ़ गई। उस वक्त जब उनको उनकी बढ़ती भूख के मुताबिक ज्यादा गिजा दी गई फिर भी उनका वजन घटता चला गया। जिस्म की दर्जा हरारत अनस्टेबल हो गई और 3 हफ्ते मुकम्मल होने से पहले ही तमाम चूहे मर गए। जब इन मुर्दा चूहों की ऑटोप्सी की गई तो पता चला कि उनके एड्रीनल ग्लैंड एनलार्ज थे, स्टमक अल्सर थे उनको और उनके फेफड़ों में पानी भरा हुआ था। एक और सर्वे के मुताबिक ये पता चलता है कि फटीग या थकावट 1,00,000 ऑटो एक्सीडेंट यानी गाड़ी के एक्सीडेंट का कॉज है अमेरिका में और NCFDR यानी US नेशनल सेंटर फॉर स्लीप डिसऑर्डर्स के मुताबिक स्प्रिंग में डेलाइट सेविंग टाइम जब 1 घंटा बढ़ा दिया जाता है तो इसमें सब लोगों की नींद 1 घंटा कम हो जाती है। दोनों अमेरिका और कनाडा की रिपोर्टों के मुताबिक इस दिन 1 घंटा नींद कम हो जाने की वजह से ट्रैफिक एक्सीडेंट्स का रेट बहुत ज्यादा बढ़ जाता है। इसी तरह अल्लाह ताला हमको अपनी निशानियां दिखाते हैं। कुरान पाक में कुरान में ये भी आता है कि फिर फेर कर अल्लाह ताला निशानियां अपनी दिखाते हैं लिखाऊ में या अकेलून उन लोगों के लिए जो अक्ल रखती हो। तो अल्लाह ताला हमें भी तौफीक दे कि हम इन निशानियों से सीखे और हमारा भी ईमान ताज़ा हो। अस्सलाम वालेकुम।
ये से दिलचस्प हकायक नींद के बारे में मुझे जिसमें मजे की बात लगी वो ये कि 40 घंटे जागने वाले को खुद मॉनिटरिंग की जरूरत होती है फिर उसकी देखभाल की जरूरत शुरू हो जाती है। कहा ये कि वो किसी और की देखभाल करेगा तो अल्लाह ताला तो लाता खुद जरूर से न तुम लाना हो उसको न नींद आती है न ऊंग आती है फिर वो क्या चीज होंगे। और फिर न सो के न ऊंग लेके वो सबको वॉच करते रहते हैं देखते हैं उनकी हिफाजत करते हैं उनको रिस्क देते हैं उस जैसी तो कोई चीज ही नहीं। लेकिन अफसोस कि हम अल्लाह ताला की हस्ती को पहचानते नहीं उसकी कदर नहीं करते और उसके मुकाबले में दूसरों से मरऊब मशहूर और मदहोश हुए रहते हैं और उन्हीं के ताबेदार और वफादार रहते हैं। तो हमें अपनी वफादारियों मोहब्बतों के किबले तब्दील करने हैं जो असल मोहब्बत के लायक है उसी से सबसे बढ़ के मोहब्बत करनी है उसी के आगे सर झुका देना है उसी की इताअत करना है। ला इकराह फिद्दीन दीन में कोई जबर नहीं ऐसे रब की तरफ तो खुद आ जाना चाहिए उसके सामने तो अकल दिल दिमाग जज्बात सर माथे को खुद झुक जाना चाहिए। कहा ये कैसे रब की तरफ पकड़ पकड़ के लाया जाए, इसीलिए दीन की तरफ आने में किसी पे जबरदस्ती नहीं की जाएगी। उसको अल्लाह ताला की जात का तारुफ तो कराया जाएगा, उसको अल्लाह ताला की कुदरत के बारे में तो बताया जाएगा, लेकिन जबरन पकड़ के नहीं लाया जाएगा। ला इकराह फिद्दीन, क्यों? इसलिए कि कद तबय्यना रुश्द मिनल गई, हिदायत गुमराही से अलग हो चुकी है, वाज़ह हो चुकी है। कहा जाता है कि अंसार के कुछ नौजवान यहूदी या ईसाई हो गए थे, तो जब ये अंसार मुसलमान हुए तो उन्होंने अपने नौजवान औलाद को भी जो यहूदी या ईसाई हो चुकी थी जबरदस्ती मुसलमान बनाना चाहा। तो इस पर यह आयत उतरी कि नहीं, उन पर जबर नहीं किया जाएगा, उन्हें जबरदस्ती मुसलमान नहीं बनाया जाएगा। कुरान पाक में नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए भी कहा गया, लस्ता अलैहिम बिमुसैतर, आप इन पर दारोगा बनाकर नहीं भेजे गए। एक और जगह पर आता है, वमा अलैना इल्ला बला, हमारे जिम्मा महज पहुंचा देना है, यानी किसी पे दीन के मामले में जबरदस्ती नहीं करना, क्योंकि अल्लाह ताला ने हिदायत और गुमराही दोनों को वाज़ह कर दिया, रोशनी और अंधेरे का फर्क बता दिया, देखने और समझने की कुव्वत और सलाहियत इंसान के अपने अंदर रख दी। अब इंसान का इम्तिहान ही इसी में है कि वो हक को पहचान कर उसको कबूल कर ले, वो रोशनी के पीछे जाए, अंधेरों को छोड़ दे। फमन यकफुर बित्तागूती, तो जो कोई ताहूत का इनकार करेगा। ताहूत क्या चीज है? ताहूत का लफ्ज जो है तो ये गैन वाव से है, इसी से लफ्ज तुग्यानी निकला है। हर वो चीज जो इंसान को सरकशी पे आमादा करे, राह हक से गुमराह करे, यानी ताहूत से मुराद हर वो चीज, हर वो शख्स जो खुद भी हदें पार करे और जो अल्लाह के सिवा दूसरे की परस्तिश करे और दूसरों को भी उस तरफ ले जाए। तो जो भी ताहूत का इनकार करेगा, यानी अल्लाह के सिवा दूसरों को छोड़ देगा और हर ऐसी कुव्वत की बात मानने से इनकार कर देगा जो उसे अल्लाह की बजाय किसी और तरफ ले जाती हो, वह यूमिन बिल्लाह, और अल्लाह पर ईमान ले आएगा, फ़क़द इस्तमसक बिल्उरवतिल वुस्फ़ा, तो उसने एक मजबूत कड़े को थाम लिया। उर्वा कहते हैं कड़े को, एन रे वाव इसका रूट है, किसी भी चीज का कब्जा या कुंडा या दस्ता, दुस्का इसका रूट है वाव से काफ, वुसूक वासिक मीसाक इसी से है, बहुत मजबूत मुहकम, यानी ऐसी चीज जो नाकाबले शिकस्त हो। इमाम फखरुद्दीन राजी कहते हैं कि जो शख्स किसी चीज को थामना चाहता है वो उसके दस्ते और हल्के को पकड़ लेता है। इस तरह जो शख्स इस दीन को थामना चाहता है वो उन दलाइल को पकड़ लेता है जो इस दीन की तरफ रहनुमाई करते हैं, जो बहुत वाज़े हैं। ये उर्वतुल वुस्का क्या है दरअसल? फिर ये जो पीछे आयतुल कुर्सी गुजरी है ना, अल्लाह ताला का तारुफ, अल्लाह ताला की पहचान, अल्लाह ताला की सिफात, वो दलाइल कि जिनको इंसान थाम ले, जिनको पकड़ ले, तो फिर इंसान को सीधा रास्ता मिल जाता है। जो अपने रब को पहचान ले उसको एक मजबूत सहारा मिल जाता है। फमन यकफुर बित्तागूत, तो तागूत क्या चीज है? वो कुव्वत जो इंसान को अल्लाह के रास्ते से हटाए, उसमें इंसान का अपना नफ्स भी हो सकता है, दूसरे लोग भी हो सकते हैं, माशरे के रस्म और रवाज भी हो सकते हैं। तो जो शख्स सब चीजों को छोड़कर अल्लाह का सहारा थाम लेता है, अल्लाह पर ईमान ले आता है, अल्लाह को पहचान लेता है, गोया उसने एक ऐसी मजबूत चीज को थाम लिया, کہ لن سفا ملہا, جس کو اب نہیں ٹوٹنا, یعنی جس کے ایمان کی بنیاد معرفت ہوتی, پھر وہ شخص پورے اطمینان اور شرح صبر کے ساتھ دین پہ جم جاتا ہے. وہ ایک ایسے حصار میں آ جاتا ہے, ایک ایسی حفاظت میں آ جاتا ہے کہ جس کے بعد اسے کوئی خوف اور غم نہیں رہتا. واللہ سمیع علیم, اور اللہ سننے والا ہے جاننے والا ہے. یہ فسام کا لفظ بھی فیس آدمی سے ہے. فسما کا کیا مطلب ہوتا ہے؟ کسی چیز کا ٹوٹ جانا, مگر اس طرح ٹوٹنا کہ اس کے حصے الگ نہ ہوں بلکہ جڑے رہیں, مثلا درمیان میں درار پڑ جائے یا کریک ہو جائے, لیکن چیز الگ. بعض کا تو ہے گلاس کریک ہو جاتا ہے مگر پھر بھی وہ جڑا رہتا ہے, کسی کام کا تو نہیں رہتا لیکن مانا اس میں ایک درار پڑ جاتی. یعنی جس شخص کے ایمان کی بنیاد معرفت الہی پر ہوگی, جو اللہ کو پہچان کر اس کو مانے گا, پھر وہ ایسے پکے ایمان کا مالک ہوگا جس میں کوئی درار نہیں پڑے, جس میں کوئی اور چیز مداخلت نہیں کر سکتے, پھر اس میں کوئی اور چیز سامنے آ نہیں سکتی. انسان اپنے نفس کا بھی علاج کرنا جانتا ہے, پھر انسان کے آس پاس کے لوگ ان سے بھی نبٹ لیتا ہے. یعنی پھر وہ دین کے راستے میں آنے والی ہر رکاوٹ کا مقابلہ کر لیتا ہے. وہ کچھ بھی چھوڑ سکتا ہے مگر اپنے رب کو نہیں چھوڑا کرتا. واللہ سمیع علیم, اور اللہ سننے والا ہے جاننے والا ہے. اللہ ولی الذین آمنوا, اللہ دوست ہے مددگار ہے ان لوگوں کا جو ایمان لائے. ایسے ایمان والوں کو پھر رب کا مضبوط سہارا مل جاتا ہے, رب کی دوستی نصیب ہوتی ہے. یخرجہم من الظلمات الی النور, وہ ان کو اندھیروں سے نکال کر روشنی کی طرف لے آتا ہے. پھر حق کو باطل کا فرق پتہ چلنے لگتا ہے. اب ذرا سا آپ امیجنیشن سے کام لیں, کس طرح کیا آپ کو اللہ تعالیٰ کی پہچان ہوئی؟ مثلاً آپ نے آیت الکرسی پڑھی, اللہ کو پہچانا, اتنی عظیم ہستی, بہت گہری محبت دل میں محسوس ہوئی. اب اس بنیاد پر جب آپ اللہ پہ ایمان لائیں گے اور اس کے مقابلے میں ہر چیز کا انکار کر دیں گے, کوئی چیز آپ کو متاثر نہیں کرے گی, تو گویا آپ کو ایک ایسی حفاظت نصیب ہو گئی ایمان کے راستے میں کہ اب کوئی بڑی سے بڑی قوت بھی آ کے اس کو نہیں توڑ سکتی. اب آپ نے ایک بڑا مضبوط سہارا تھام لیا. اب اس سہارے کو جب آپ نے تھاما, اس پر اعتماد کیا, تو وہ اب آپ کو راہیں دکھائے گا, وہ اندھیروں سے نکال کر روشنی کی طرف لے جائے گا. یہاں اندھیروں سے مراد کون سے اندھیرے ہیں؟ شرک کے, گمراہی کے, بھٹکنے کے. ایسے شخص کو پھر ایک خاص روشنی مل جاتی ہے. یہ روشنی کون سی ہے؟ دین کا علم, حقیقت کا علم, قرآن. والذین کفروا, اور وہ لوگ جو انکار کرتے ہیں, اولیاءہم الطاغوت, ان کے دوست پر طاغوت ہوتے ہیں. ان کا سہارا کون ہوتے ہیں؟ طاغوت. اور طاغوت میں وہ ساری سرکش قوتیں آ جاتی ہیں جو انسان کو اللہ سے روکنی ہیں. یخرجونہم من النور الی الظلمات, وہ ان کو نور سے نکال کے اندھیروں کی طرف لے جاتے ہیں. وہ کہتے ہیں کہ تم کیا کر رہے ہو, یہ کیا قرآن پڑھنا شروع کر دیا تم نے, آؤ ہمارے ساتھ بیٹھو. اب دیکھیں نا, جب آپ دنیا کے کاموں پر, دنیا کی محبت پر اللہ کو ترجیح دینے لگتے ہیں, اللہ کے دین کو ترجیح دینے لگتے ہیں, تو پھر دوسرے لوگ ناراض ہوتے ہیں نا. وہ کیا چاہتے ہیں؟ آپ کیا کریں؟ آپ ان کو ٹائم دیں, ان کی باتیں سنیں, ان کا ساتھ دیں, ان کی مرضی کے مطابق جئیں. اور اگر انسان اللہ کی بات چھوڑ کر لوگوں کی باتوں کے مطابق جینے لگے, تو پھر حال کیا ہوگا؟ اندھیرے پر اندھیرے, حقیقت سے بہت دور ہو جائیں گے. دوسروں کی خواہشات پہ جینے کا مطلب کیا ہے؟ حقیقت سے دور ہونا. اولئک اصحاب النار, یہ اندھیرے تو پھر جہنم کے اندھیروں میں بدل جاتے ہیں. ہم فیہا خالدون، وہ اس میں ہمیشہ رہنے والے ہیں. قرآن پاک میں ایک اور جگہ پر آتا ہے، وَمَن يَعْشُ عَن ذِكْرِ الرَّحْمَنِ نُقَيِّدْ لَهُ شَيْطَانًا فَهُوَ لَهُ قَرِينٌ، جو رحمان کے ذکر سے غفلت برتتا ہے ہم اس پر ایک شیطان مقرر کر دیتے ہیں، پھر وہ اس کا دوست بن جاتا ہے، پھر شیطان اس کا ساتھی بن جاتا ہے، پھر وہ اس کو گمراہی میں لے جاتا ہے. اور شیطان کا انجام کیا ہے؟ جہنم. پھر وہ اپنے ساتھیوں کو بھی وہی لے جائے گا.